السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق والصلاة والسلام على النبي الأمي المكي المدني القرشي الهاشمي الخاتم لما سبق والفاتح لمن غلب المعلن الحق بالحق بالقاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين الغر الميامين المنتجبين المنتخبين الذين أظهر الله عنهم الرجز وطهرهم تطهيرا. ورحمة الله على محبيهم ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله وهو أصدق القائلين وقوله الحق. بسم الله الرحمن الرحيم. قالوا من فعل هذا بآلهتنا إنه لمن الظالمين. قالوا سمعنا فتى يذكرهم يقال له إبراهيم. الله صلى الله عليه وسلم. سب مل کر کے گرو فادی جی محمد علیہ آج 6 محرم 1422 ہجری ہے. یہ میری 8ویں مجلس ہے شب ہفتم محرم. ہمارا موضوع، ہمارے آج کے نوجوانوں کی مشکلیں اور اس کا حل، دا پلائٹ آف اور یوتھ اینڈ اٹس سولوشن، مشکلوں کا بیان کرنا بہت آسان ہے، اس کا حل تلاش کرنا بہت مشکل ہے. ہم نے کوشش یہ کی ہے اور کر رہے ہیں مسلسل، نہ صرف مشکلیں بتائیں اور اس کا حل بھی بتایا جائے. اور یہ بھی میں کلیئر کر دوں، جو حل بتایا جا رہا ہے یہی ایک حل نہیں ہے، بلکہ اس میں ایجوکیشنسٹ جو لوگ تعلیم میں انوالو ہیں، ٹیچرس ہیں، سائیکالوجسٹ ہیں خوف کے، اس سلسلے میں اپنے خیالات کا اظہار کر سکتے ہیں اور وہ خود اپنا حل تلاش کر سکتے ہیں. پرووائڈڈ صرف یہ ہے کہ وہ ود ان دی فریم ورک آف اسلام ہونا چاہیے، یعنی اسلام کے حدود میں ہونا چاہیے، حد اسلام کو تجاوز نہیں کرنا چاہیے. کل میں نے جس مشکل کا تذکرہ کیا وہ آج وہ بھی سلسلہ رہے گا، اس لیے کہ یہ انسان کی پارٹ اینڈ پارسل، یعنی زندگی کا حصہ ہے، جز لا یعنی بگ جس کو کہتے ہیں، ایک ایسا حصہ ہے جس کو ہٹایا نہیں جا سکتا. بایولوجیکل فیکٹرز ہیں اور اسلام نے ہر فیکٹ کو بہت ہی اوپن طور پر دیکھ کر کے حل کیا ہے. اسلام نے کوئی ایسا موضوع نہیں چھوڑا ہے کہ جس میں انسان کو تشنگی ہو. یہ اور بات ہے کہ مجھے معلوم نہ ہو تو یہ میری بدبختی ہے. اسلام نے کوئی تشنگی نہیں چھوڑی ہے. اسلام لباس کو کس دن کاٹنا چاہیے، کس دن سینا چاہیے، नाखून को किस दिन काटना चाहिए, किस उंगली से शुरू करना चाहिए, किस उंगली पर तमाम करना चाहिए। औरतें थोड़ा सा नाखून बुलंद रख सकती हैं, 1400 साल पहले गौर करें आप, नाखून के काटने का हुक्म इतनी बारीक बीनी से इस्लाम ने काम लिया है। जब छोटे छोटे मसले इतने डिटेल अंदाज में इस्लाम बयान करता है तो क्या बड़े बड़े मसाइल छोड़ देगा? नहीं छोड़ेगा। बड़े बड़े मसाइल को भी बड़े अंदाज से बयान करेगा। छोटा मसला तो कहा, नाखून को तुम जुमेरात या जुम्मे को काटो और कन उंगली से यानी लेफ्ट फिंगर से, लेफ्ट हैंड के आखिरी फिंगर से शुरू करो। और इसी तरह से रहबर के लिए ये कहा, मजमे आम में दोपहर में हाजियों के दरमियान हाथों पे उठा करके, मन कुंत मौला फहादा अलीयुन मौला, ना छोटी चीज छोड़ी ना बड़ी चीज छोड़ी। अब अगर आपको नजर नहीं आता है तो आप नाबीना हैं, इस्लाम नाबीना नहीं है। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। कल मैंने अर्ज किया था, आया इस्लाम में डेटिंग सिस्टम है या नहीं है, इनडायरेक्टली ये बात कर रहा था मैं, क्या लड़की लड़कियों का इख्तलात आपस में मुलाकात की इस्लाम इजाजत देता है कि नहीं देता है। यहां पर सबसे ज्यादा बड़ी मुश्किल जो हमारे नौजवान महसूस कर रहे हैं, क्योंकि मैं 20 साल से नौजवानों से मुसलसल ताल्लुकात रखता हूँ, उनको तड़ाता हूँ, मैंने ये देखा है कि नौजवानों में इतनी सादगी, सब चीज़ के लिए तैयार है, उनका प्रॉब्लम नहीं है, जो कुछ प्रॉब्लम है बड़ों का है, उनमें मैं भी शामिल हूँ, घबराइए नहीं। इसलिए कि हमने बहुत सी चीज़ें जो बाप दादा से सीखी थी समझ रहे हैं कि वही इस्लाम है, ये नहीं कहना चाहिए। इसलिए कि बहुत सी चीजें हो सकता है बाप दादा गलत कर रहे हों, हमें तलाश करना होगा कि सही इस्लाम क्या कह रहा है। और जब अरबों से कहा जाता था कि तुम पूजा ना करो, कहते थे इन्ना वजदना अलैहि आबाअना, ये हमारे आबा अजदाद करते थे इसीलिए हम कर रहे हैं। इस्लाम का ना रिजेक्टेड, ऐसा नहीं होना चाहिए। ये देखो कि बाबा अजदाद हक करते थे, सही करते थे या नहीं करते थे, तुम आप लोगों को तकलीफ नहीं होना चाहिए। हमारा नौजवान आज का माँ बाप के डबल स्टैंडर्ड, ड्यूल स्टैंडर्ड, दो रुखी जिंदगी से बेजार है, बेहद शर्मिंदगी से कहना चाहता हूँ, और बहुत तकलीफ भी होगी आपको, लेकिन इसके लिए आपको अपने आप को ठीक करना है, मुझे भी ठीक करना है। मैंने अपने आप को बहुत बदला है। जो लोग मुझे 20 साल पहले सुने हैं, आप देखेंगे बहुत शॉक हो जाते हैं, ये क्या हो गया है। इसलिए कि मेच्योरिटी इंसान में जो है, खुदा ने वो सलाहियत दी है कि वो जाने पहचाने। माँ बाप के डबल स्टैंडर्ड से मुराद मेरा ये है कि जब मैं आता हूँ मस्जिद में, इमाम बारगाह में, पक्का मुसलमान बनना चाहता हूँ, और मैं जब घर जाता हूँ तो वो इस्लाम नहीं होता मेरा। और बच्चे कंफ्यूज होते हैं कि वो दीन है कि ये दीन है, अगर वो दीन है तो ये दीन है। तो बच्चों के जहन में ये होता है कि जिंदगी दो तरह की लीड करना चाहिए, एक मस्जिद और मजलिस की जिंदगी, एक घर की जिंदगी, अब उसके बाद और तरक्की करता हूँ, फिर उसके बाद वो कॉलेज की जिंदगी अलग कर लेता है, यूनिवर्सिटी की जिंदगी अलग कर लेता है, स्कूल की जिंदगी अलग कर लेता है, बाजार की जिंदगी अलग कर लेता है, इसलिए कि माँ बाप ने सिखाया है कि नहीं। तो हमारे लिए सबसे बड़ा पहला चैलेंज ये है कि इस्लामी सुन्नतों को सही समझें और सही उसकी रिसर्च करें। कल मैंने कहा था, अगर पोटेंशियल, अगर लड़का शादी करने के लिए आया है तो जिस लड़की के साथ बैठा है शरई तौर पर मेंबर रसूल पर बैठकर कह रहा हूँ, और यहाँ पर बड़ा माशाल्लाह उलमा है, आप बैठ के कल बैठ के टेलीफोन कीजिए, आपको पूरे मालूमात मिल सकते हैं। उस लड़की के साथ बेहिजाब लड़की बैठ सकती है अगर हकीकत में वो शादी करने जा रहा है। इससे कोई गलत फहमी ना करे, ये ना समझे कि बागरी साहब ने खुली इजाजत दे दी कि लड़कियों की परेड हो और उसमें जो लड़का पसंद कर रहा है ये लड़की पसंद हो रही है, ये नहीं है। हमने नहीं कहा, हमने जो लफ्ज इस्तेमाल किया पोटेंशियल, यानी आप जा रहे हैं कि इस लड़की से मुझे शादी करना है, शादी से पहले वो मेक श्योर करना चाहते हैं उसके बाल कैसे हैं, उसका हुस्न कैसा है, ये सब देखना चाहते हैं। शरीयत पर कोई इजाजत है, आपको पूरी तरह से इजाजत है, शरा ने आपको खुली इजाजत दी है। अगर कल तक आपने नहीं सुना था तो मैं बेहद माफी चाहता हूँ कि नहीं मालूम मेरी गलती है या मौलवी की गलती है, आपकी गलती मुझे नहीं मालूम, लेकिन ये इस्लाम में इजाजत है। एक ये मसाला। दूसरा मसाला, मेरी बच्ची यूनिवर्सिटी जाती है माशाल्लाह, मेरी भी बच्चियां, पांच बेटियां हैं, बड़ी बच्चियां हमारी यूनिवर्सिटी में जाती हैं, यूनिवर्सिटी में लड़कों के साथ बैठती होती हैं, और हमने कभी जो है नोटिस नहीं लिया। लेकिन जब हमारे पास दीनी मदरसे को फर्स्ट ईयर में टोरंटो में जब पढ़ाने की बात आई, मुझसे पूछा गया मौलाना आप पढ़ाएंगे, मैंने कहा क्यों नहीं पढ़ाऊंगा, लड़के लड़कियों का क्या होगा, मैंने कहा लड़कियां एक तरफ बैठेंगी हिजाब में रहेंगी, मैं पढ़ाऊंगा। तो असल गुस्से में आया लिखा आगा कोई तो खत के ये क्या मौलवी, ये तो मॉडर्न बन गया है, लड़कियों को पढ़ा रहा है हिजाब में। देखिए डबल स्टैंडर्ड देखिए हमारा, मेरी लड़की आपकी बेटी यूनिवर्सिटी जा रही है, बेपर्दा जा रही है, लड़कों के साथ बैठ रही है, वहां पर कोई नहीं पूछता। जब दीन में मुसलमानों में मोमिनीन के दरमियान बाहिजाब बैठ रही है तो सवाल किया जा रहा है, कितना गलत हमने रहनुमाई किया है हमारे नौजवानों की, और इसका जो कॉन्सिक्वेंसेस क्या है। अगर मेरी बच्ची हसन और हुसैन के साथ उठे बैठेगी तो मुमकिन है कि एक दिन हसन हुसैन से शादी करेगी, अगर मिस्टर अहमद मिस्टर आमिर के साथ मिस्टर जान और मिस्टर डेकर हैरी के साथ उठेगी तो उसके साथ शादी करेगी। तो ये गलती माँ बाप की है, बच्चों की नहीं है। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। और मैं ख्वाहिश करता हूँ ऑर्गेनाइजेशन से, अलमुर्ता महफिल मुर्तज़ा बेहतरीन ऑर्गेनाइजेशन है यहाँ पर, आप लोग जरा रैपिडली चेंज कीजिए, आप वो लकीर के फकीर मत बनिए। हालात बहुत खराब हो रहे हैं, दुनिया बहुत छोटी होती चली जा रही है, इंटर रेशियल मैरिजेस इंटर रिलीजियस मैरिजेस वाइड ओपन हो चुके हैं। हम ये कह रहे हैं कि मेरे घर में ये बला नहीं आ, गलत बात है, ये गलत फहमी निकाल दीजिए। जब आग लग गई है तो मेरे घर में लगेगी, तो बेहतर यह है कि इस आग को बुझाने का तरीका इस्लाम ने क्या बताया है, और इतना मॉडर्न है, आज भी मॉडर्न है। मैं इसीलिए आजकल बहुत से लोग ये कहते हैं कि मॉडर्न इस्लाम मॉडर्न इस्लाम, मैं कहता हूं जी नहीं, इस्लाम इज मॉडर्न। हर दौर में जो आइडियोलॉजी साथ देती है वो इस्लाम। जैसे आजकल के वेस्टर्न कंट्रीज ये कहते हैं कि लड़की अपने आप को फिर बता सकती है कि यस आई लाइक यू, मुझे तुम पसंद है, मैं जिस पर तुम शादी करना चाहती हूँ। ये लोग कहते हैं कि देखिए आज लड़कियां बहुत ओपन हो गई हैं, वो कह रही हैं। हम कहते हैं जी नहीं, हमारे लिए तो कोई बड़ी पुरानी बात है, जहां पर खदीजतुल कुबरा ने 1400 साल पहले बताया कि हाँ तुम्हारा किरदार अच्छा है। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद पर। डबल स्टैंडर्ड को खत्म करना चाहिए, दो रोया जिंदगी को, दो चेहरों को, मजहबी चेहरा और सेक्युलर चेहरा। मजहबी चेहरा क्या है, मसाजिद में इमाम बारगाह हो मजलिस में, और सेक्युलर चेहरा क्या है, घरों में मार्केट में। और हमारे नौजवान परेशान हो जाते हैं, अरे भाई मेरी कजिन जब आती है मजलिस में तो वो पर्दे के पीछे रहती है, वही मेरी कजिन घर में आती है खुले मिलती है। अरे क्या हो गया, इसमें दो स्टैंडर्ड कैसे हुए।
तो इस पे काम होना चाहिए। मैं यहाँ पर छोड़ना चाहता हूँ, इसलिए कि अगर इस पर मैं डिटेल गया तो मेरे मौजूद हट जाऊंगा। ये मुसीबत है आज के नौजवानों की, इसका हल होना चाहिए। इस्लाम ने हल पेश किया है, जैसे कि मैंने एक हल बताया है कि आज की जरूरत इस बात की है कि हम लोग जहां पर ब्रॉड कहते हैं कि जब कभी दुनिया की बात आती कहते हैं कि ब्रॉड होना चाहिए, ब्रॉड माइंडेड होना चाहिए, और मजहब का मतलब क्लोज माइंडेड। क्यों है? इस्लाम में मजहब और दूसरी चीजें अलग अलग नहीं है, सब एक है। आपकी तर्ज जिंदगी आपका दीन है। हाय हाय, जुमले की कदर करें। आपने जो भी जिंदगी का सिस्टम अपने लिए अपनाया है वही दीन है। उससे हटकर जो भी आप अपनाते हैं, दीन और गैर दीन को जो अलग करने की कोशिश करते हैं, इश्तबाह है, गलत है। इस्लाम इस तरह की दावत नहीं देता है। इस्लाम दावत देता है एक तरह की ओपन जिंदगी बसर करो, और जिंदगी बसर करना है तो तुम्हें मॉडल की जरूरत है, तो जाओ मॉडल की जरूरत। हम फातिमा व अबूहा व वालोहा व बनूहा, वो घर उस वक्त भी मॉडल था, आज भी मॉडल है, रोज़े क़यामत तक मॉडल रहेगा। लड़की किसी को पसंद कर रही है, खदीजा को याद करें। अगर लड़का किसी को पसंद कर रहा है, अली मुर्तज़ा को याद करें। सलावत पढ़िए मोहम्मद व आले मोहम्मद। यहाँ पर कल का मौजू यहाँ तक मैंने ख़त्म किया। अब यहाँ पर दूसरा जो प्रॉब्लम है, आज की एग्जिस्टिंग दुनिया में जो आज की दुनिया मौजूद है, इस दुनिया में औरत का घर में ही बंद होकर के रह जाना नामुमकिन आदमी से। बोला ना, कल एक आपने बम छोड़ा, आज भी एक दूसरा बम छोड़ा है। हमारा काम ही यही है, जहां जाए गड़बड़ करके चले जाए। मौलवी क्या करता है, या पहले गड़बड़ कराता है या बाद में। क्या कहना चाहते हैं? फिर मैं ख्वाहिश करता हूँ मेरे नौजवानों से, मेरे बुजुर्गों से, प्लीज कुरान से बेहतर कोई किताब नहीं। रहनुमाई अगर लेनी हो, इसीलिए शरीयत ने चार सोर्स बताए। पहला वसीला, पहला सोर्स जो है कुरान। अगर कुरान में कोई चीज मौजूद है तो फिर शक की गुंजाइश है। कुरान ये कह रहा है, खुले कह रहा है, तो आपको कोई और तलाश करने की जरूरत नहीं है। अगर कुरान में नहीं है तो हदीस को देखेंगे। कौन सी हदीस? छठे इमाम ने फरमाया, اللهم صل على محمد। हमारी अहादीस को तुम कुरान से मिलाओ। बहुत से चुनांचे आजकल मुसलमान भाई हमारे से जो हमेशा जो नाराज हैं, उनको मालूम नहीं है कि हम लोग जो हैं उनके दोस्त हैं, उनके भाई हैं। हम दोनों अगर मिल जाएं तो हमारा कॉमन एनिमी एक है, हमारा गोल एक है। गलत बात है कि मुसलमानों में फूट हो, मुसलमानों में जुदाई हो। हमारा पूरे प्रॉब्लम का हल इत्तेहाद ही इत्तेहाद। और मेरे मुसलमान शियों को मैं बता दूं, अगर सीखना है इत्तेहाद को तो मौला अली से सीखिए। सिर्फ चलते चलते एक जुमला कहूंगा, इस पे आप बीत जाएंगे तो घंटों बल्कि सालों मेहनत करना पड़ेगा। मौलाए कायनात 25 साल तीन खुलफा के दौर में, मौलाए कायनात का रिएक्शन क्या था सोसाइटी? हाय हाय, समझ में। इस जुमले की कदर करें। 25 साल का नाते, एक साल दो साल नहीं है, 25 ईयर, 25 साल का एक बड़ा अरसा होता है। इस अरसे में अली इब्ने अबी तालिब ने अपनी जिंदगी का किस तरह से ढाला था। तारीख कहती है कि मौलाए कायनात इन लोगों के एडवाइजर की तरह काम करते थे। देखो यहाँ पर इसको भेजो, और ये काम जो कर रहे हो तुम गलत कर रहे हो, ये काम होना चाहिए। इसलिए कि मौला की निगाह में ये लोग नहीं थे इस्लाम। अरे है, समझने की कोशिश कीजिए। अगर हमारी निगाहों में गैर की तरफ तवज्जो देने के बगैर हम लोग इस्लाम की तरफ तवज्जो देंगे तो कभी फिसाद नहीं होगा।
एक सुन्नी भाई एक शिया को मार नहीं सकता, वो सुन्नी अगर हकीकत में सुन्नी है, इसलिए कि कुरान ये कह रहा है कि मन कतल नफ्सन, जिसने नफ्स को एक नफ्स का मारा, गोया कतल नफ्स जमिया, सारे इंसानों का उसने कत्ल कर दिया। क्या ये आयत सुन्नी कुरानों में नहीं है? क्या शियों का कुरान अलग है? क्या सुन्नियों का कुरान अलग है? नहीं है। उसकी वजह क्या है? हम मौलवियों ने शियों को अलग रखा, सुन्नियों को अलग रखा। ये सब मुल्लाओं की चक्कर है। मेरे नौजवानों, मेरे बुजुर्गों, इस्लाम को असल से लो, मुल्ला से लेने की कोशिश मत करो। मुल्ला अगर कुरान के आईने में बोल रहा है तो लो लो, वरना ठुकरा दो। इसलिए कि मुल्ला इस्लाम नहीं है, कुरान इस्लाम। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद पर। मसला है औरतों का काम, कहां तक काम कर सकती हैं कि नहीं कर सकती हैं, लड़कियों का खुसूसन, नौजवान लड़कियों का। किसी हद तक सेक्युलर स्टेट में ये बात ओपन हो चुकी है, गो हम लोग जो है मजहबी तौर पर ये कहते हैं कि ये क्वेश्चनेबल है। चलिए मैं सोर्स आपको बताऊंगा कुरान, और फिर मैं इंसिस्ट करता हूं, मैं अपने आप को अपने नफ्स के लिए आपके लिए रहनुमाई कुरान से लीजिए, और कुरान से बेहतर कोई और किताब नहीं है। चार सोर्सेस हैं, उसमें से पहला सोर्स कुरान है, दूसरा सोर्स हदीस है, तीसरा सोर्स अक्ल है, चौथा सोर्स इजमाए उलमा, कंसेंसस ऑफ उलमा स्कॉलर्स। अगर कुरान में कोई चीज़ नहीं मिलती, अगर आपके पास हदीस में कोई चीज़ नहीं मिलती, अगर आपकी अक्ल भी नहीं बताती, तो उलमा इमाम जमाना की गैबत से लेकर के आज तक अगर पूरे उलमा एक बात कह रहे हैं, वो हम पर हुज्जत है। ये चार सोर्सेस हैं, उनमें से पहला सोर्स जो है कुरान। कुरान को जब आपने सोर्स बनाया तो कुरान में, कल मैंने इशारा किया था, 286 स्टोरीज हैं, 286 किस्से कहानियां हैं। किस्से कहानियों का फलसफा है, कुरान कहानियों की किताब नहीं है, कुरान साइंस की किताब नहीं है, कुरान सिर्फ फिक्र की किताब नहीं है, कुरान सब कुछ है। وَعِنْدَهُ مَفَاتِيحُ الْغَيْبِ لَا يَعْلَمُهَا إِلَّا هُوَ وَيَعْلَمُ مَا فِي الْبَرِّ وَالْبَحْرِ وَمَا تَسْقُطُ مِنْ وَرَقَةٍ إِلَّا يَعْلَمُهَا وَلَا حَبَّةٍ فِي ظُلُمَاتِ الْأَرْضِ وَلَا رَطْبٍ وَلَا يَابِسٍ إِلَّا فِي كِتَابٍ مُبِينٍ। हर खुशकुतर पत्ता भी गिरता है तो खुदा के मान, और उसका इल्म कुरान में मौजूद है। हजरत इब्ने अब्बास मौलाए कायनात के कजिन और शागिर कहते हैं कि जब मेरा ऊंट गुम होता है तो मैं कुरान से पैदा कर लेता हूं। अरे भाई, जब अपनी चीज कुरान से पैदा की जाती है तो क्या अपना नफ्स नहीं ढूंढा जा सकता? समझने की कोशिश करें, बहुत कुछ कुरान में। तो कुरान को सोर्स बनाइए, और फिर मैं ख्वाहिश करता हूँ कि मुहर्रम और सफर में सिर्फ मजालिस की मौलवी जरा सा बात करिए, जरा जो कुछ भी करता है यार, जरा मजा तो चलो सुने, एक एंटरटेनमेंट हो गया, ऐसा मत करिए, खुदा के वास्ते मत करिए। और जान लीजिए कि मुझ में वो एबिलिटी है, आप नारे ही लगाते रहें, मगर मुझे रोज़े क़यामत बता जवाब देना है, इसीलिए मैं ये काम नहीं करता हूँ। और मैं चाहता हूँ कि आप लोग इन मजालिस से लेकर के उठिए, और ख्वाहिश ये करता हूँ कि आप लोग कभी ये ना कहिए बीवी से या भाई बहन से या चचा से, वो मौलवी बोलता रहता है, हमको जो करना है वही करना है। ये बहुत गलत बात है। इसके माने कि इस्लाम को हमने डिस्ट्रॉय कर दिया। अगर बोला है मौलवी, हक बोला है, और उसको तलाश करें, अगर मैं नहीं कर रहा था अब तक, मुझे चेंज होना चाहिए, ये एटीट्यूड होना चाहिए। ना ये कि ना मुझे मालूम है मैं जो कर रहा हूँ वही सही है, इश्तेबाह। ये बहुत ज़रूरी है। उम्मीद है कि आप लोग जो हैं इस चीज़ को अच्छी तरह से समझ करके आगे बढ़ेंगे। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद पर। हजरत मूसा का किस्सा कुरान में, हजरत मूसा का नाम محمد مصطفی صلی اللہ علیہ وآلہ وسلم کے نام سے زیادہ ہے. رسول اللہ کا نام سے چار جگہ ہے قرآن. حضرت موسیٰ کا نام کئی مرتبہ ہے, شاید 21 مرتبہ ہے قرآن. قصہ ہے حضرت موسیٰ کا. اس دیہات میں پہنچے حضرت موسیٰ, جہاں پر دیہات کے آؤٹ اسکرٹ میں باہر جو ہے کنواں تھا پانی کا. لوگ پانی جو ہے سائنس رہے, پانی جو کھینچ رہے تھے اپنے گھروں کو لے جانے کے لیے. وہاں پر حضرت موسیٰ نے دیکھا کہ دو لڑکیاں کھڑی ہوئی ہیں انتظار کر رہی ہیں. ہائے ہائے, امید ہے کہ آپ ہم لوگ غور کریں گے اس چیز پر. اور بہت زیادہ قرآن کی ہر آیت جو ہے 70 angles ہیں, 70 angles ہیں. اب اس پر ڈیپ جا کے دیکھیے. اس میں ظاہر ہو عمیق, مولا نے فرمایا اس کا ظاہر بھی بہت ڈیپ ہے. اوشن کی تہ تک آج تک کوئی نہیں پہنچا, قرآن کی تہ تک آج تک کوئی نہیں پہنچا, سوائے اس کے جس نے کہا واللہ انی علی ابن ابی طالب اعلم حیث ما نزلت ام بے جبل ام بے ارض ام بے. یہ علی ابو طالب کا بیٹا جانتا, اعلم جانتا ہے یہ قرآن کی آیتیں کہاں کہاں نازل ہوئیں, رات میں نازل ہوئیں کہ دن میں, پہاڑیوں پہ نازل ہوئیں کہ دریاؤں میں, سمندروں پہ نازل ہوئیں کہ خشکی میں, خلاؤں میں نازل ہوئیں کہ زمینوں پر. علی ابو طالب کا بیٹا جانتا ہے, فخر سے ابو طالب کا بیٹا, تاکہ معلوم ہو جائے کہ میرا باپ کوئی. صلوات پڑھیے محمد و علی محمد پر. لو قصرت لی الوسادا ثم جلست علیہا لقضیت بین اہل التوراۃ بتوراتہم وبین اہل الانجیل بانجیلہم وبین اہل القرآن بقرآنہم. اگر مجھے قضاوت کی کرسی پہ بٹھایا جاتا, مجھے جج بنایا جاتا, تو میں توریت والوں کو توریت سے, انجیل والوں کو انجیل سے, قرآن والوں کو قرآن سے میں بتاتا. اس لیے کہ میں نہ صرف قرآن جانتا ہوں, توریت بھی جانتا ہوں. علی نے ڈیموکریٹک سسٹم کو بتایا. مسلم کنٹری میں ڈیموکریٹک سسٹم ہونا چاہیے. کرسچن ہے تو کرسچنوں کو کرسچن کے قانون کے اعتبار سے فیصلہ کیجیے. توجہ کا طالب ہوں. اگر یہودی ہیں تو یہودیوں کا حق دیجئے, آپ کو حق نہیں ہے. مگر آج کا مسلمان یہ ہے کہ مسلمان کو مسلمان بنانے کے بجائے ایک ایسے منزل پہ لے جا رہا ہے جس کا تصور ہی نہیں ہے. افغانستان میں دیکھیے, اسلام یہ کہہ رہا ہے کہ علم, اطلب العلم من المهد الى اللحد, علم حاصل کرے جھولے سے لے کر کے قبر تک. اب یہ کہہ رہے ہیں کہ عورت جانا نہیں, عورت جانا نہیں, عورت جانا نہیں. کہاں نہیں جانا؟ اسکول کو نہیں جانا. یہ اگر دین ہے تو ہمارا نوجوان کنفیوز ہے, یہ دین ہے کہ وہ دین ہے. اب یاد رکھ لیجیے, قرآن جو بتائے وہ دین ہے, طالبان جو بتائے وہ دین نہیں ہے. سلوات پڑھیے محمد و آل محمد. برباد کر دیا قوم کو. میں نے سالے گزشتہ اشارہ کیا تھا تربیت اولاد کے سلسلے میں, فرعون نے جو حکومت کی ہے, خدا بنا ہے. کیسے بنا تھا معلوم ہے آپ نے؟ پہلے سارے دنیا کا سیر کیا, اس کے بعد اس نے گفتگو کی, ملاقات کی حامان سے. دیکھا یار یہاں پہ تو لوگ ستارے کو خدا کہہ رہے ہیں, چاند کو خدا کہہ رہے ہیں, مجھے کیوں نہیں خدا سے بن جانا چاہیے؟ حامان نے کہا آئیڈیا اچھا ہے, ٹائمنگ خراب ہے. آئیڈیا بہت اچھا ہے لیکن ٹائمنگ اچھا. کیا مانے ٹائمنگ کے؟ ابھی تو نہیں کہہ سکتے تم, تمہارے پاس نہ بادشاہت ہے نہ حکومت ہے, کیسے خدا بن جاؤ گے؟ تو چلو پھرتے پھرتے مصر کو پہنچے. ایجپٹ جب پہنچے تو وہاں کے بادشاہ سے دوستی ہوگی, بادشاہ کی کوئی اولاد نہیں. اب دیکھا فرعون بہت چالاک ہے, بادشاہ نے اپنا وزیر بنا دیا. جاتے جاتے میں نے وصیت کی کہ میرے بعد اگر حکومت کا کوئی حق رکھتا ہے تو یہ فرعون ہے. حکومت مل گئے فرعون کو. فرعون نے کہا حامان مائی ڈیئر فرینڈ, اب تو موقع ہے. سب موقع ابھی نہیں آیا. کیا مانے؟ خدائی تو مل گئی, لیکن یہ پورے پبلک جو ہے پڑھی لکھی پبلک ہے
پروجیکٹ کا طالب ہے,
ان کو تم خدا بنا نہیں سکتے. کیا کرنا چاہیے؟ مدرسوں کو بند کر دو. 20 سال تک مدرسے بند رہے, اس کے بعد پہلا جو پیدا ہوا 20 کا ہو گیا, 20 کا تھا وہ 40 کا ہو گیا, 40 کا تھا جو 60 کا ہو گیا, 60 کا جو تھا وہ اللہ کو پیارا ہو گیا اور چلا گیا اس دنیا سے. اب پوری جاہل قوم, جوانی جاہل کی, جاہل کی جوانی ساتھ دیتی. اب حامان نے کہا اب اعلان کیجئے بہترین ٹائم ہے. اب سمجھیے جو دو طرح کی حکومت ہے, علم دے کر کے حکومت کرنا اور ہے, جہل پھیلا کر کے حکومت کرنا اور ہے. اسی لیے مولا کہتے تھے سلونی سلونی قبل ان تفقدونی, مجھے پوچھو جان کر کے علی کی حکومت کے اندر میں آؤ, جاہل بن کے علی کی حکومت میں مت آؤ. حضرت موسیٰ نے دیکھا کہ دو لڑکیاں, اب دیکھیے یہاں پر حضرت موسیٰ جوان,
جوانی کا عالم, ابھی شادی نہیں ہوئی ہے, اور قصہ قرآن کا, اور بایولوجیکل فیکٹر جو ہیں انوالو ہیں اس میں, اور جوان کل اپوزٹ سیکس کی طرف انوالو ہونا نیچرل ہے. وہاں پر جو بہت سے لوگ ہیں جو پانی کھینچ رہے ہیں, کوئی توجہ نہیں کر رہا. حضرت موسیٰ نے ان دو لڑکیوں سے پوچھا کیوں تم ٹھہری ہوئی ہو؟ کہ یہ لوگ پانی لینے کے لیے ہے. کتنا پیارا ہے قرآن, کتنا پیارا قصہ ہے. وہ لڑکیاں گھس پٹ کے نہیں گئی پانی لینے کے لیے, ہائے ہائے سمجھنے کی کوشش کریں, وہ ٹھہری رہی اپنی عزت کو بچانے کے لیے, اپنی عزت محفوظ رکھا کہ نہ جائے, اندر نہ جائے, مردوں کے بیچ میں نہ جائے, ٹھہری رہی. موسیٰ نے کہا پانی کیوں نہیں لیتی؟ کہا یہ مرد کو موقع ہی نہیں دیتے. میں لوں گا چشمہ جو تھا پہلو میں ایک بڑا سا پتھر تھا, انہوں نے ہاتھ سے ہٹایا, کہتے ہیں کہ بہت ہی شجاعت حضرت موسیٰ کی, مجھے اس میں جانا نہیں ہے, اور پھر پانی بھر کر کے دیا. ابھی ان لڑکیوں نے دیکھا کہ یہ تو بہت ماشاء اللہ ہیوی مسلس ہیں, اور یہ بھی دیکھا کہ بہترین ہے, اور پوچھتا بھی ہے, درد بھی رکھتا ہے انسان کا, چلو ہمارے بابا سے ملاقات کرا دی. اچھا قصہ قرآن کا بھی یاد رکھیں, کل یہ نہ کہیں کہ بادری نے کہے گڑبڑ کر دی, کراچی میں آ کر کے ٹھونڈو لانا چاہتا ہے. نہیں بھائی ایسی بات نہیں, میں اسلام لانا چاہتا ہوں. میں سلوات پڑھیے محمد والے محمد. بچے نے سلوات کہا ہے, سلوات پڑھی. ہاں ہائے ہائے سبق سبق. قرآن میں قصے ہیں, قصے کاہے کے لیے ہیں؟ آئیے فلسفہ قرآن. نماز غفائلہ پڑھیے مغرب و عشاء کی درمیان. معصوم کی حدیث ہے کہ تورت الجنہ, جو نماز غفیلہ پڑھتا ہے اس کو جنت واجب, وراثت میں ملتی ہے, انہیریٹنس میں ملتی ہے, اور اس میں خدا اتنا پاور دیتا ہے کہ دل میں ارادہ کرتا ہے تو پورا ہو جاتا ہے. نماز غفیلہ میں پہلی رکعت میں علم کے بعد حضرت یونس کا وہ قصہ ہے, وَظَنُّونَ اِذْ ذَهَبَ مُغَاضِبًا فَظَنَّ أَن لَّن نَّقْدِرَ عَلَيْهِ فَنَادَى فِي الظُّلُمَاتِ أَن لَّا إِلَٰهَ إِلَّا أَنتَ سُبْحَانَكَ إِنِّي كُنتُ مِنَ الظَّالِمِينَ. پڑھتے ہیں نا لا الہ الا انت سبحانك انی. یہ قصہ ہو گیا, گئے مچھلی کے پیٹ میں حضرت یونس رو رہے ہیں لا الہ الا انت سبحانك انی, میں نے بہت بڑا ظلم, تو ہی خدا ہے, تو اس سے ہٹ کر کوئی نہیں. اب یہ تو قصہ ہو گیا, فلسفہ کیا ہے؟ ہے ہے قرآن. فاستجبنا له ونجیناه من الغم وكذلك ننجي المؤمنين. ہم نے جیسے اس میں کال کیا ہم نے اس کا جواب دیا,
فاستجب نہ لہو وہ نجینا اس کو ہم نے نجات دی. اور یہ قصہ ہو گیا پرانا. اور یہ نہ سمجھو کہ یونس کا قصہ مولانا 1400 سال بعد ہزاروں سال بعد کیا قصہ ہے. کہنا کذالک ننجی المؤمنین, اسی طرح سے مومنین کو خدا نجات دیتا ہے.
کذالک ننجی المؤمنین, اسی طرح سے خدا جو ہے مومنین کو نجات دیتا ہے.
یہ قصے کا فلسفہ ہے, یعنی کوئی قصہ بغیر لیسن کے بغیر عبرت کے نہیں.
اس موسیٰ کے قصے میں کئی عبرتیں ہیں. میں جو عبرت بتا رہا ہوں ایک ایک قصہ بتا رہا ہوں کیونکہ میرے ریلیٹڈ سبجیکٹ سے ہے. نوجوان موسیٰ ہے, نوجوان لڑکیاں. حضرت موسیٰ نے پانی بھر کے دیا. اب کہاں لڑکیوں نے خواہش کی چلو ہمارے گھر. حضرت موسیٰ نے کہا چلیے بسم اللہ, ان کو بھی چاہیے تو کوئی ابھی تک نئے دیہات میں آئے تھے, نئی جگہ آئے تھے, کھانا دینے والا پانی دینے والا تو صحیح تو بہترین آئیڈیا ہے جی, ہوٹل وغیرہ جانے کے بجائے خدمت کیجیے کسی کی, ہو سکتا ہے کوئی پہچان کے آپ کو لے چلے جائیں.
حضرت موسیٰ نے کہا چلتا ہوں میں, دیکھیے چلو. حضرت موسیٰ دو قدم آگے بڑھتے ہیں عورتوں کے, ان لڑکیوں کے پیچھے دو بہنیں ہیں, دو قدم آگے بڑھتے ہیں. حضرت موسیٰ نے کہا اسٹاپ اٹ, ذرا خاموش ہو جائیے, رک جائیے. کہا کیا بات؟ میں آگے جاؤں گا تم پیچھے آؤ. ہائے 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 میرے نوجوانوں, اسلام کی خوبصورتی دیکھو. اس لیے کہ عورت میں اٹریکشن ہے, تو یہ اٹریکشن کو کوئی نکال نہیں سکتا. حضرت موسیٰ کہہ رہے ہیں کہ نوجوان لڑکیوں کے پیچھے نوجوان لڑکا نہیں جانا چاہیے, بلکہ لڑکے آگے جانا چاہیے, لڑکیاں پیچھے رہنا چاہیے. اس لیے اسلام میں کیا ہے, نماز جماعت میں مرد سامنے ہوں عورت پیچھے. اس کی وجہ کیا ہے, یہی فلسفہ ہے کہ اس لیے کہ انسان کا ذہن بہت خراب ہے, اس لیے اس ذہن کو روکا جائے, اس ذہن کو لگام دی جائے. حضرت موسیٰ نے کیا کہا کہ نہ تم آگے نہیں جا سکتے, میں جاؤں گا آگے. ارے تم کو راستہ ہی نہیں معلوم ہوا کیسے جاؤ گے آگے, جہاں ہم دیہات میں جا رہے ہیں میرا گھر, تم کو کیسا معلوم کرنا, تم پیچھے سے بھائی ڈائریکٹ کرتے ہو رائٹ لیفٹ رائٹ لیفٹ رائٹ لیفٹ. حضرت موسیٰ نے کہا کہ تم مجھے ڈائریکٹ کرتی رہو, میں چلتا رہوں گا. حضرت موسیٰ گھر سام پیچھے, لڑکیاں کہہ رہے ہیں رائٹ رائٹ لیفٹ لیفٹ, کیا کریں گے معلوم ہی نہیں ہے. تو راستہ جو ہے حضرت موسیٰ کو کون بتا رہے ہیں, اے ہے سمجھنے کی کوشش کیجیے, اولو العزم پیغمبر بتا رہا ہے. اگر جس کے پاس ابیلٹی ہے راستے معلوم ہے اس سے رہنمائی حاصل کرو. تلوار پڑھیے محمد والے محمد پر.
میں نے مجلس میں اشارہ کیا تھا کہ دیکھیے یہاں پر گاڑی, یہاں ماشاءاللہ 2000 کے قریب گاڑیاں آ رہے ہیں. اگر آپ چاہتے ہیں مجلس میں پرسکون گزریں, اور الحمدللہ خدا کا شکر ہے کہ اب تک کہ خدا نے بہت ہی راحت و آرام سے گزارا, امید ہے کہ یہ عشرہ ہمارا بہت ہی پیسفل گزرے گا. آپ سے خواہش ہے کہ ہمیشہ گاڑی میں بغیر کوئی ایک شخص کے گاڑی کو خالی نہ رکھیے, اور اگر خالی رکھ رہے ہیں تو کم از کم گاڑی کے اندر چابی چھوڑیے, تاکہ جو کام کرنے والے والنٹیئرس ہیں اس گاڑی کو ہٹا سکیں. سلوات پڑی محمد والے محمد صاحب. حضرت موسیٰ نے کہا کہ میں سامنے جا رہا ہوں, تم لوگ پیچھے سے بتاتے چلے جاؤ. گھر پہنچے, گھر پہنچے تو کس سے ملاقات ہوئی, حضرت شعیب پیغمبر سے. یہ شعیب کی بیٹیاں تھیں, وہاں پر انٹروڈکشن ہوا. وہاں پر لڑکیوں نے باپ سے کہا یا ابتے استجب, صلوات پڑھیے محمد والے محمد. یا ابتے استجب ہو, او بابا بابا ان کو ہائر کیجیے, اس کو ہائر کیجیے. کیوں؟ دو چیزیں بتائیں, قوی امین, یہ بہت پاورفل ہے, اس میں قوت اچھی ہے, دیکھیے اس میں بڑے سے
उसने पत्थर को बहुत ही आसानी से उठा दिया, जिसको 10-10 आदमी उठाते थे। और दूसरी क्या अमीन है, हाय 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 हाय, क्यों? इसलिए कि उसने अपनी परहेजगारी को सामने रखते हुए हमें आगे बढ़ाया नहीं, खुद आगे बढ़ गया। समझने की कोशिश कीजिए, दो चीजें। अब ये जो है नेचुरल रिएक्शन है लड़कियों का, लड़कियों ने क्या देखा था, पहले उसने मदद की। दूसरी चीज क्या देखा था लड़कियों ने, कि ये कह रहा है कि मैं आगे बढ़ूंगा तुम पीछे आओ, ताकि मेरी नजर तुम पे ना पड़े, तो अमानत मालूम हुई। रूहानी तौर पे अमीन है, परहेजगार है, बाबा इसको जो है हायर कर लीजिए, यानी कामों काज के लिए इसको रख लीजिए घर में। एंड रिजल्ट ये हुआ कि हजरत शुएब की दोनों लड़कियां जो है हजरत मूसा से शादी हुई। उसमें क्या जवाब था, उसमें अब उसमें जाना नहीं है। उस जमाने में हजरत मूसा के जमाने में दो बहनों से शादी हो सकती थी, एक अलग ही बहस, उस बहस में जाने की जरूरत नहीं है। लेकिन जो मेरा मसला है, दो मसले, औरत लड़कियां पानी लेने के लिए जा रही हैं। उस जमाने में पानी लेना जो है लड़कियां जा रही हैं, जिसके पास एक बाप के सिर्फ 3-4 बेटियां, बेटा ही नहीं है, काम ना करें वो। कुरान किस्सा सुना रहा, जी हाँ आए जा सकती हैं, अपनी इज्जत को बचा करके काम भी कर सकती हूँ। अगर कोई लड़की चाहती है कि घर से बाहर वो एजुकेटेड लड़की है, काम करना चाहती है, जाए निकले, हिजाब पहन करके जाए। मौलाना यहाँ पर हिजाब पहन के जाए तो वो जॉब नहीं देते ना, वो काम मत कीजिए जहाँ पर आपकी इज्जत खराब हो। जहाँ पर आपको लोग दावत गुनाह दें वहां पर काम ना कीजिए, मगर आपकी इज्जत को बाकी रखते हुए। इसीलिए जरूरी है हमारी सोशल स्ट्रक्चर में, हमारे पास जो दौलतमंद हजरात हैं, जो लोग अपना जॉब देते हैं, उन लड़कियों को, उन घरानों वालों को पहले जॉब दें जो हमारी लड़कियां हो, जिनमें एबिलिटी हो। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद पर। एक ये किस्सा है, और दूसरा किस्सा आपके पास, हमारे पास हमेशा सुनते हैं और सरसरी में सुनते हैं, उसको फोन डोर नहीं स्पर्श करते, उस पर गौर नहीं करते। अगर आप गौर करेंगे तो आपको नतीजा मिल जाएगा। और किस्सा क्या है, मौलाए कायनात की जिंदगी, अहले बैत की जिंदगी, रसूलुल्लाह की जिंदगी, 14 मासूमीन की जिंदगी, इंसानों के लिए रहनुमाई की जिंदगी है। इस जुमले की कदर करें, 14 मासूम की जिंदगी रहनुमाई, इंसानों के लिए रहनुमाई की जिंदगी है, सुपर नेचुरल जिंदगी नहीं गुजारी है। बहुत मतलब ये कहते हैं हम तो मौला नहीं बन सकते, हम फातिमा ज़हरा नहीं बन सकते। किसने कहा फातिमा ज़हरा बनने की कोशिश करें? अगर वो उन लोगों ने जिंदगी गुजारी है, मशअल राह बताया है कि हम भी अगर इंसान हैं, अगर वो खुदा ने हमको चुना है तुम्हारी तरह, हम इंसान हैं, तो जिस तरह हमारी जिंदगी में अप्स एंड डाउन रहते, बहुत बाजों पर इतनी अच्छी हालत है कि माशाल्लाह घर में गाड़ियां हैं, काम करने वाले नौकर हैं, और दुनिया खराब है। चंद दिनों में देखा कि सब पूरा बैंकरप्टसी हो गई, हालत पूरी खराब हो गई। इस तरह से इंसान में होता है, बाजों बहुत बुरी हालत है, बाजों बहुत अच्छी हालत है। मौलाए कायनात के पास भी, मौलाए कायनात ने खुद फरमाया है कि हमारे पास बाज वक्त ऐसे हालात थे, एक जमाना वो था कि एक खजूर के हमने कई हिस्से किए, घर में एक दिन में उतना हिस्सा खाया, एक खजूर के इतने हिस्से कर। मगर अब मौला ने कहा है, आप मदीने जब जाते हैं तो मदीना दाखिल होने से पहले आज भी आप एक बोर्ड देखते हैं, अबियार अली, नहीं किया, खुदा आपको सबको नसीब करें, जाइए मदीने में। मदीने में जाने से पहले एक बोर्ड आता है जहां पर अबियार अली, अबियार क्या है, बिकर, मौलाए कायनात के चश्मे थे। मौला ने वो 25 ईयर्स क्या किया था, 10,000 खजूर के दरख्त लगाए थे, हर खजूर के दरख्त के सामने 2 रकअत नमाज पढ़ते थे, 10,000 खजूर के दरख्त, एक दिन की जरूरत नहीं है, अपनी जिंदगी उन्होंने खजूर के दरख्त लगाए, 2 रकअत नमाज पढ़ी। और मौला ने खुद कहा, एक जमाना वो फक्र का जमाना था कि एक खजूर में हम लोग इतने हिस्से करते थे, लेकिन आज ये जमाना मेरे पास इतनी दौलत है कि बनी हाशिम में तकसीम करूं तो कोई गरीब नहीं रहेगा। यहां पर एक जुमला कहूंगा, वो जुमला जो है हो सकता चुभे, آج کا سنی سنی نہیں ہے, آج کا شیعہ شیعہ نہیں ہے. ہم سب اپنے ہی خیالات کے مذہب رکھتے ہیں, ہمارا اپنا ایک خیال ہے, اسی میں, اسی ککون میں, اسی ابریشم میں ہم ہیں. ہمارا کوئی مذہب اسلام نہیں ہے, معافی چاہتا ہوں. اگر آج سنی بھائی زکات نکالیں, دنیا میں کوئی سنی غریب نہیں رہ سکتا. آج اگر شیعہ خمس نکالیں, کوئی شیعہ غریب نہیں رہ سکتا. غربت بتا رہی ہے, نہ سنی زکات نکالتا ہے, نہ شیعہ سلوات پڑھی. محمد والے محمد صاحب, تو مولا کائنات کی زندگی دو طرح کی ہے. ایک وہ زندگی ٹف لائف جس کو کہتے ہیں, اور خصوصاً میری ماں بہنیں اگر اس لائف سے گزر رہی ہیں تو اس سے صبر سے کام لیں, اور مولا کائنات سے اس گھر سے انسپائر ہوں. شہزادی کیا کرتی تھی فاطمہ زہرا؟ گھر سے مدد کرتی تھی مولا کی. فضائل کا رخ آ گیا ہے, یاد رکھ لیجیے اس جملے کی قدر کیجیے. علی وہ جو کائنات کا مشکل کشا ہے, مشکل کشائے کائنات ہے علی, اور فاطمہ علی کی مشکل کشا ہے. تاریخ یہ کہتی ہے کہ, ہسٹری یہ کہتی ہے کہ شہزادی چکی پیستی تھی, کاہے کے لیے؟ حکومت کرنے کے لیے, مدد کرنے کے لیے. مولا کہنا جو لاتے تھے پیس کر دیا, اس کا جو مزدوری آتی تھی گھر میں کھاتے تھے. وہ زمانہ بھی تو بتایا, اگر مرد کے حالات خراب ہو رہے ہیں عورت کو حکومت کرنا چاہیے, اس میں کوئی دو رائے نہیں. اور اگر اس وقت کو بتا پہنچا سکتے ہیں تو گھر کے اندر کرنا چاہیے, اور باہر بھی جا رہی ہیں تو حجاب میں پوری طرح سے کرنا, کوئی شرعی طور پہ کوئی اشکال نہیں ہے. اب جائیے ایران میں, عراق میں, ہماری مومنات عورتیں فیلڈ میں, یعنی زمین پر کام کر. کام کرتی ہیں شری دربار کو اشکال نہیں. اور اگر کسی عورت میں ایبلٹی ہے, وہ ڈاکٹر بنی ہوئی ہماری مومنہ ہے یا پروفیسر ہے, باحجاب جا کر کے بنے تاکہ وہ نمونہ بنے کہ میں فاطمہ کی کنیز ہوں, علم بھی دے سکتی ہوں, ہیلپ بھی کر سکتی ہوں. سلوات پڑھیے محمد والے محمد صاحب. بڑا ہیوی ڈوز ہو گیا آج کے لیے. انشاءاللہ امید ہے کہ ہمارے اس دور میں جو عشرہ ہو رہا ہے, ہم سب انسپائر ہو کر کہ ہماری زندگی کو بدلنے کی کوشش کریں گے. اور قرآن نے صاف صاف بدل کہہ دیا ہے, ان اللہ لا یغیر ما بقوم حتی یغیر ما بانفسہم, خدا کسی قوم کی حالت نہیں بدلتا جب تک کہ فردی طور پر, انڈیویجول طور پر ہم لوگ بدلنے کی کوشش نہیں کریں. یہ سب پورا جو مجمع ہے, ہزاروں کا جو مجمع ہے, سب سے گزارش ہے ہر فرد اپنی ذمہ داری کو سمجھنے کی کوشش کرے, اور کبھی اپنا وقت بیکار نہ کرے. جس دن ہم لوگ وقت کو بچائیں گے اسی دن سے ہماری کامیابی شروع ہو جائے گی. امید ہے کہ ہم لوگ اس درس کو لے کر کے آگے بڑھیں. کون فاطمہ؟ فاطمہ وہ ہے کہ چکی کو پیس رہی ہے, ایسی پیس رہی ہے کہ گٹھے آ گئے. راوی کہتا ہے کہ ایک مرتبہ میں نے دیکھا کہ فاطمہ ایک ہاتھ سے جھولا دے رہی تھی, ایک ہاتھ سے چکی پیس رہی تھی. انسان کی قوت بھی انکام دیتی ہے, ایک
وہ وقت آتا کہ تھک جاتا ہے انسان. تاریخ کہتی ہے کہ فاطمہ زہرا کو نیند آ گئی. راوی کہتا ہے کہ میں نے دیکھا خدا کی قسم جھولا جھول رہا تھا, چکی ہل گئی اور فاطمہ کی تسبیح گردش کر رہی تھی. گویا خدا کہہ رہا ہو فاطمہ تم نے انسانیت پر خدمت کی ہے, انسانیت کی رہنمائی کی ہے, تو نے انسانیت کے لیے سبق دیا ہے, اب ہم تمہارے لیے جبرائیل بھیجائیں گے, میکائیل بھیجیں گے, فرشتوں کو بھیجیں گے, تیری چکی رکے گی نہیں, تیرے بچے بھوکے نہ رہیں. تو یہی چاہتی ہے کہ بھوکے نہ رہیں. تین دن بچے جب بھوکے تھے تو تاریخ کا بیان ہے کہ فاطمہ جب مولا رسول اللہ کے پاس لائیں تو رسول اللہ ایک مرتبہ آنکھوں سے آنسو نکلتے, یا اللہ پروردگار یہ کیا ہے, یہ میری اولاد بھوکوں مر رہی ہے. آواز قدرت آئیں, هل اتى على الانسان حين من الدهر لم يكن شيئا مذكورا. اے حبیب گھبراؤ نہیں, انہوں نے جو محنت کی ہے وہ ہمیشہ باقی رہی گی. یوفون بالنذر ویخافون یوما کان شره مستطیرا ویطعمون الطعام على حبه مسکینا ویتیما واسیرا انما نطعمکم لوجه اللہ لا نرید منکم جزاء ولا شکورا. اب فاطمہ کے گھر میں کون پل رہا تھا؟ حسین پڑھ رہے تھے, حسن پڑھ رہے تھے. جملے کی قدر کیجئے, نہیں, فاطمہ کے گھر میں اسلام پڑھ رہا تھا. فاطمہ کے گھر میں اسلام پڑھ رہا تھا. یہ اسلام کی حفاظت کرنے والے تھے, اس میں حسین تھے, اس میں حسن تھے, اس میں زینب تھی, اس میں ام کلثوم تھی. ایک محافظین اسلام تھے, ایک حافظین اسلام تھے. فاطمہ جاتے جاتے درس دیتی چلی جا رہی تھی, بھوکے رہیں لیکن دنیا کے سامنے کبھی سر کو نہ جھکائیں, اپنے حق کے لیے آگے بڑھیں اور چیلنج کریں, حکومت وقت سے ڈریں نہیں. فاطمہ نے جو درس دیا تھا حسن نے سیکھا, حسین نے سیکھا. جملہ کہوں, وہ جملہ یاد رکھ لیجئے, وہ جملہ یہ ہے کہ خدا آپ کو سلامت رکھے. نمازوں کی عادت ہے, آپ نماز جب گھر میں پڑھتے ہیں تو چھوٹے چھوٹے بچے آپ کا کبھی سجدگاہ لے لیتے ہیں, کبھی تسبیح لیتے ہیں, کبھی سجدگاہ لے کر کے بھاگ گئے, یہ سجدہ اور سجدگاہ تسبیح سے کھیلتے ہیں. تو آپ کے بچے نماز جب پڑھتے ہیں تو سجدگاہ اور تسبیح سے کھیلتے ہیں, فاطمہ کے بچے شہادتوں سے کھیلتے ہیں. اس لیے کہ فاطمہ نے تربیت دی ہے کہ کس طرح سے اسلام پر جب وقت آ جائے گا تو تم کو کیا کرنا ہے. امام حسن اور امام حسین, اسی لیے رسول اللہ نے کہا تھا حاضان امامہ نے قاما او قعدہ, یہ میرے دونوں بیٹے امام ہیں, یہ اٹھیں کے بیٹھیں. امام حسن نے صلح کی, صلح 10 سال تک, بلکہ 9 سال 6 مہینے. امام حسین نے اس صلح کی ٹریٹی کا احترام کیا. جب 28 صفر سن 50 ہجری, خدا کسی بہن کو بھائی کی حالت نہ دکھائے, زینب بلائی گئیں. جب زینب قریب پہنچی کیا دیکھا, بھائی حسن جگر کے ٹکڑے اگل رہا ہے, جگر کے ٹکڑے اگل رہا ہے, اور زینب نے تشت میں جگر کے ٹکڑوں کو گننا شروع کیا, دیکھا کہ 72 ٹکڑے. گویا تعبیر ملنے والی ہے. آج جگر کے 72 ٹکڑے دیکھ رہی ہو, وہ زمانہ آئے گا کہ کربلا میں 72 شہداء کو دیکھنا ہوگا. حسن جاتے جاتے چھوٹے بچے کو بلاتے ہیں, بیٹا ادھر آؤ. 3 سال کا قاسم قریب آتا, بابا کیا بات ہے؟ دیکھو یہ تعویذ تمہارے بازو باندھ رہا ہوں, جب تمہیں مصیبت آئے, جب تمہیں مشکل موقع آئے تو اس کو کھولنا اور اس کو کھول کے پڑھ لینا. تاریخ کا بیان ہے کہ اس تعویذ کو بڑی حفاظت سے قاسم نے رکھا. 3 سال کا بچہ ہے, یہاں تک کہ باپ کا انتقال ہوا, باپ کی شہادت ہوئی, باپ کے جنازے پر تطیریں برسائی گئیں اور قاسم نے اس کو کھولا نہیں. 28 رجب کو یہ قافلہ نکلا, قاسم نے کھولا نہیں. مکہ قافلہ پہنچا, قاسم نے کھولا نہیں. 2 محرم کو قافلہ پہنچا, قاسم نے کھولا نہیں. 7 راتری محرم سے پانی بند ہوا، قاسم نے کھولا نہیں، شب عاشور آئی، رسول محسن سے پوچھا قاسم نے، چچا جان ذرا بتائیے کل مرنے والوں میں کون ہیں؟ مولا نے کہا میں ہوں اور عباس ہیں، علی اکبر ہیں، ساری فہرست سنائی اور اس کے بعد کہا قاسم تم بھی ہو؟ ایک مرتبہ قاسم کا نام لے کر کہ قاسم کے چہرے کو دیکھا، دیکھا چہرہ کھل گیا ہے، کہا بھیا بیٹا ڈرتے نہیں؟ کیسا ہوا جب کل موت، موت کو تم نے کس طرح سے پایا؟ کہا احلی من العسل، چچا جان شہد سے زیادہ میٹھی، اس لیے کہ حق کے لیے مر رہا ہوں، مجھے پرواہ نہیں ہے کہ میں موت کے پاس چلے جاؤں یا موت میرے پاس آ جائے۔ قاسم روز عاشور آتا ہے، گرم بازار شروع ہوتا ہے، قاسم نے تعویذ نہیں کھولی، میرے نوجوان بچوں کے لیے بہترین درس ہے، 13 سال ٹین ایجر، 13 سال کا نوجوان چچا کے پاس آتا، چچا جان مجھے مرنے کی اجازت دیجیے، حسین نے سینے سے لگایا، قاسم تم میرے بھائی کی نشانی ہو، تمہیں اجازت نہیں ملے گی، میں تمہیں اجازت نہیں دوں گا۔ قاسم نے بے اختیار رونا شروع کیا، رونا شروع کیا اور خیمے میں داخل ہو گئے، ایک گوشے میں بیٹھ گئے، یاد آیا بابا کے دلوں کا، یاد آیا جب کبھی مصیبت آتی ہے تو باپ کی انسان یاد کرتا، بابا کا زمانہ یاد آیا، بچپنے میں بابا اس دنیا سے گئے تھے، تعویذ بازو باندھا تھا اور کہا تھا قاسم جب بڑی مصیبت آئے تو اس کو کھول لینا، قاسم کے کہتے کس سے بڑی کوئی مصیبت ہے کہ چچا مرنے کی اجازت نہیں دیتا؟ روایتیں کہتی ہیں کہ ایک مرتبہ بہت ہی تعجیل میں تعویذ کو کھولا، پڑھنے لگے، اوپر لکھا ہوا تھا بھائی کے نام خط، خط لے کر کیا ہے بابا دیکھیے چچا جان بابا نے کیا لکھا ہے، خط میں لکھا ہوا تھا اے میرے بھائی حسین کربلا ایسی مصیبت کی جگہ ہے جہاں پر میں بھی ہوتا تو میری جان کو دے دیتا، میں نہیں رہوں گا، یہ میرا بیٹا تمہارے لیے حاضر ہے، جب یہ اجازت کے لیے آنا اس کو اجازت دے دینا۔ میں سینے سے لے گیا، اب بیٹا تم نے مجھے مجبور کر، بیٹا تم نے مجھے مجبور کر دیا، بیٹا جاؤ جا کر کے بابا سے ملاقات کرو۔ تاریخ کا بیان ہے کہ قاسم آتے ہیں میدان میں، رجس پڑی جو پہچانتا نہیں ہے وہ پہچانے، میں حسن کا بیٹا، علی مرتضیٰ کا پوتا ہوں، آؤ میرا مقابلہ کرو۔ 3 دن کا بھوکا پیاسا 35 یزید کی فوجوں کے آرمی کے فوجیوں کو مارتا ہے، 35 ایک مرتبہ سب لوگ کہتے ہیں یہ کیسا ہے بھی، جو بھی آتا ہے ختم ہو جاتا ہے، اس کو ایسے ہی مارا نہیں جاتا، اس کو ایک ایک کر کے جب مارو گے تو ممکن ہے کہ پوری فوج کو کھا جائے، اس پر چاروں مل کر کے حملہ کر دو، چاروں طرف سے حملہ کر دو۔ روایتیں یہ کہتی ہیں کہ ایک طرف سے حملہ ہوا، دوسری طرف سے حملہ ہوا، قاسم لڑتے جاتے تھے، کہتے جاتے تھے میں دفاع کروں گا، زخمیوں سے چور جب گرنے لگے آواز دی چچا جان میرا آخری سلام قبول کیجیے، عجیب مصیبت ہے قاسم کی، روئیے فاطمہ کو پرسا دیجیے، قاسم کی آواز حسین کے کانوں میں پہنچی، حسین ایک طرف، عباس ایک طرف، علی اکبر ایک طرف، گھوڑوں کو ایر دیتے ہیں، قاسم گھوڑے سے گر چکے ہیں، فوجے ادھر سے ادھر، ادھر سے ادھر، جب حسین قریب پہنچے خدا کسی چچا کو بھتیجے کا یہ عالم نہ دکھائے، کیا حسین نے دیکھا قاسم کے ٹکڑے ٹکڑے ہو چکے، ابا کو بچایا، اے میرے بھائی کی نشانی۔
ماتم حسین حسین.